यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री शेरबहादुर देउवा सहित सत्ता गठबन्धनका 3 शीर्ष नेता बीच एमसीसी स्थानीय तह निर्वाचन लगायतका विषयमा छलफल। कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण नियन्त्रणका लागि बन्द गरिएका विद्यालयहरू 1 महिनापछि भोलिबाट सञ्चालनमा आउने। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना शुरू। र रूस युक्रेन विवाद बढ़दै गएपछि बेलायत र जर्मनीद्वारा पनि आफ्ना नागरिकलाई युक्रेन छाड्न आदेश।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बीच आज भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मिलेनियम च्यालेन्ज कार्पोरेशन एमसीसीलाई संसदबाट अनुमोदन गर्ने, घोषित स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने लगायत समसामयिक राजनीतिक विषयमा शीर्ष नेताहरू बीच छलफल भएको हो। भेटमा प्रमुख विपक्षी दल नेकपा एमालेका कारण प्रतिनिधि सभाको अवरोध हटाउन एकताबद्ध भएर अगाडि बढ़ने विषयमा पनि उहाँहरूबीच विचार विमर्श भएको थियो। छलफलका क्रममा माओवादी अध्यक्ष प्रचण्डले विपक्षी दलको मागलाई समेत दृष्टिगत गरी यही फागुन 2 गतेका लागि निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक फागुन 4 गतेका लागि प्रस्ताव गर्नुभएको उहाँका स्वकीय सचिव गंगा दहालले जानकारी दिनुभयो। सत्तारूढ़ गठबन्धन बीचको एकतालाई आगामी 3 तहका निर्वाचनसम्म निरन्तरता दिने विषयमा पनि उहाँहरूबीच छलफल भएको थियो। गृहमन्त्री बालकृष्ण खाँडको पहलमा सरकार र नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा बीच यसअघि भएको 3 बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको छ। गृह मन्त्रालयमा आज भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री खाँड, कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडु, महान्याधिवक्ता खम्ब बहादुर खाती, गृह सचिव टेक नारायण पाण्डे, कानून सचिव उदयराज सापकोटा तथा नेकपाका तर्फबाट खड़ग बहादुर विश्वकर्मा सहभागी हुनुहुन्थ्यो। वार्तामा 2077 फागुन 20 गते सरकार र नेकपा बीच भएको 3 बुँदे सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब कसरी अगाडि बढ़ने भन्ने विषयमा कुराकानी भएको गृह मन्त्रालयका प्रवक्ता फडिन्द्र मणि पोखरेलले जानकारी दिनुभयो। मन्त्रालयका प्रवक्ता पोखरेलले फिर्ता लिन मिल्ने मुद्दा छिटो फिर्ता गर्ने विषयमा छलफल भएको बताउनुभयो। वार्तामा नेकपाका तर्फबाट प्रवक्ता विश्वकर्माले विभिन्न आन्दोलनका क्रममा पार्टी कार्यकर्तालाई लगाइएका मुद्दा र जेलमा रहेका कार्यकर्ताको विवरण सरकारलाई बुझाउनुभयो। सरकारका तर्फबाट पनि अहिलेसम्म थुनामा रहेका नेकपाका कार्यकर्ता र मुद्दाको विवरण वार्तामा प्रस्तुत भएको मन्त्रालयका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। बैठकपछि नेता विश्वकर्माले 3 बुँदे सहमति कार्यान्वयनमा सरकार सकारात्मक देखिएको बताउनुभयो। वन तथा वातावरण मन्त्री राम सहाय प्रसाद यादवले वन जन्तु मैत्री पूर्वाधार निर्माण गर्न कार्यविधि तयार भई स्वीकृतिको चरणमा रहेको बताउनु भएको छ। आज कञ्चनपुरको महेन्द्र नगर स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आयोजित बाघ गणनाको उद्घाटन समारोहमा मन्त्री यादवले बाघ पाइने संरक्षित क्षेत्र र जैविक मार्गमा वन जन्तु मैत्री पूर्वाधार निर्माण गरेर वन जन्तु संरक्षणलाई विशेष प्राथमिकतामा राख्न लागिएको जानकारी दिनुभयो। मन्त्री यादवले मुलुकको पर्यटन वन जन्तु पर्यटनमा केन्द्रित रहेको हुँदा आगामी दिनमा बाघको बास स्थानको गुणस्तरमा सुधार, निकुञ्ज बाहिर रहेका बाघको बास स्थान अतिक्रमणबाट जोगाउन जोड़ दिएको बताउनुभयो। मन्त्री यादवले पर्यटनसित प्रत्यक्ष रूपमा जोड़िएको बाघको संरक्षण गरी त्यसबाट पाउने लाभलाई धेरैभन्दा धेरै समुदायमा पुर्याउने गरी कार्यक्रम सञ्चालन गर्न निर्देशन दिनुभयो। नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणबाट हेर्नुपर्ने बताउनु भएको छ। आज चितवनमा पत्रकारसँग कुराकानी गर्नुहुँदै उहाँले अमेरिकी सहयोग परियोजना एमसीसीलाई हेर्ने दृष्टिकोण अन्य देशहरूलाई जस्तै हुनुपर्ने बताउनुभयो। एमसीसीका विषयमा अन्यल खडा नगरी संसदबाट पास गर्नुपर्ने बताउनुहुँदै प्रवक्ता महतले सरकारले ल्याएका प्रस्ताव संसदमा टेबल गराउनु सभामुखको दायित्व रहेको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी रापरापाको केन्द्रीय कार्य समितिको बैठक आगामी फागुन 11 गते काठमाण्डुमा बस्ने भएको छ। बैठकमा स्थानीय तहको निर्वाचनमा उम्मेद्वार चयनका लागि नामावली तयार गर्ने विषयमा छलफल हुने रापरापा नेता सुन्दर पाण्डेले जानकारी दिनुभयो। नेपालमा आज थप 836 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 6654 नमूना पीसीआर परीक्षण गर्दा 836 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै आज 1826 जना संक्रमण मुक्त भएका छन् भने संक्रमित थप 4 जनाको मृत्यु भएको छ। हाल संक्रमण मुक्त हुने दर 96.1% रहेको मन्त्रालयले जनाएको छ। देशभर 26,102 जना सक्रिय संक्रमित रहेका छन्। यस्तै आज 2,88,837 जनाले कोरोना विरूद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ। ओमिक्रोन संक्रमण समुदाय स्तरमा फैलिएपछि बन्द गरिएका विद्यालयहरू भोलि फागुन 1 गतेदेखि पुनः सञ्चालन हुने भएका छन्। कोविड 19 संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको सिफारिशमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर विद्यालयहरू सञ्चालन गर्न निर्देशन दिएपछि विद्यार्थीहरूले एक महिनापछि पुनः कक्षा कोठामै उपस्थित भएर पढ्न पाउने भएका छन्। संवाददाता यशोदा अधिकारीको रिपोर्ट।
कोरोना संक्रमण दर घट्दै गएपछि वैकल्पिक माध्यमबाट पढ़ाई गर्दै आएका विद्यालयहरूले पुनः भौतिक रूपमै कक्षा सञ्चालन तयारी गरिरहेका छन्। कोविड 19 संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीले यसअघि नै फागुन 1 गतेदेखि स्कूल कलेज ट्यूशन सेन्टर लगायतका शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सरकारलाई सिफारिश गरेको थियो। सोही सिफारिशका आधारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनः सञ्चालन गर्न निर्देशन गरेको छ। यस अवधिमा 12 वर्षदेखि 17 वर्ष उमेर समूहका अधिकांश विद्यार्थीले पूर्ण मात्रा खोप लगाइसकेका छन्। खोप लगाएका विद्यार्थीहरूमा कोरोनाको जोखिम न्यून हुने स्वास्थ्य विज्ञहरूले बताउँदै आएका छन्। स्वास्थ्यविदहरूले खोप लगाउन बाँकी उमेर समूहका विद्यार्थीले पनि सही तरिकाले मास्क लगाउने र साबुन पानीले हात धुने गरेमा सुरक्षित रहन सकिने बताएका छन्। अहिलेको अवस्थामा विद्यार्थीहरूमा कोरोनाको ठूलो जोखिम नरहेको बताउँदै राम्रो व्यवस्थापनमा विद्यालय सुचारू गर्न डर मान्न नपर्ने बताउनुहुन्छ संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन।
यति बेला चाहिँ समस्याहरू आउने सम्भावना पनि देख्दैन। यहाँनिर चाहिँ व्यवस्थापनमै चुस्तता ल्याउनु पर्ने मैले देख्छु। बालबालिकालाई मास्क तरिकाले प्रयोग गर्नको लागि सम्झाइराख्ने, बेला बेलामा चाहिँ हातहरू साबुन पानीले धुनलाई सम्झाइरह्यो भने चाहिँ फैलिन सक्ने सम्भावना हुन्छ, त्यसलाई पनि रोक्न सक्दछौँ। काम गर्ने कर्मचारीहरू अथवा शिक्षक शिक्षिकाहरू हुनुहुन्छ, उहाँहरू स्वयं आफू पनि यदि केही गरी कोरोनासँग मिल्दोजुल्दो लक्षणहरू छ भने पनि अब के परीक्षण गराउने, के चाहिँ अब केही दिन आराम गर्ने, यस्तो गर्यो भने चाहिँ मलाई जहाँसम्म लाग्छ विद्यालयभित्र एकअर्कासँग यो संक्रमण फैलाउने जुन सम्भावना हुन्छ त्यो न्यून भएर जान्छ।
बिहिबारसम्मको अवधिमा 11 वर्षदेखि 17 वर्षसम्मका 84% बालबालिकाले पहिलो मात्रा खोप लगाइसकेका छन् भने 38% बालबालिकाले दुवै मात्रा खोप लगाएका छन्। त्यसो त 12 वर्षदेखि 18 वर्ष उमेर समूहका 1,17,00,000 बालबालिका रहेका छन्। त्यसमा पनि 30-35,00,000 बालबालिका खोप लगाउने उमेर समूहमा पर्दछन्। 12 वर्ष उमेर नपुगेर खोप लगाउन नपाएका बालबालिकाको हकमा स्थानीय तहको समन्वयमा आलो पालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था गर्न भनिएको छ। शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा।
नियमित रूपमा स्कूलमा उपस्थित गराएर पढाउने हो, खोप नलगाएको हकमा आलो पालो गर्ने भनेर
विद्यालयहरूले पनि झण्डै 1.5 महिनापछि भौतिक कक्षा सञ्चालनको आफ्नो हिसाबले तयारी गरिरहेका छन्। काठमाडौँको दिल्ली स्थित विजय स्मारक माविले पनि खोप लगाइसकेका विद्यार्थीलाई नियमित र खोप नलगाइएका तल्लो तहका विद्यार्थीलाई एक दिन आधा संख्या र अर्को दिन आधा संख्या गरेर पढाइ सुचारू गर्न लागेको जनाएको छ। विद्यालयका प्रधानाध्यापक दिल्ली शर्मा।
जो खोप लगाइसकेका विद्यार्थीहरू छन् उनीहरूलाई मास्क अनिवार्य गर्नेछौ, टेम्परेचर नापेर भित्र पठाउनेछौ, वासिङ स्टेशनमा हाम्रो हात धुने व्यवस्था हुन्छ। सानो कक्षाका विद्यार्थीहरूका लागि चाहिँ नि कक्षामा जति विद्यार्थी छ त्यसको आधा विद्यार्थी एक दिन र आधा अर्को दिन भएको हुनाले जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ।
विद्यार्थीहरू स्वभावैले पनि चञ्चले हुने गर्छन्। उनीहरूलाई सही तरिकाबाट मास्क लगाउन सिकाउने र साबुन पानीले हात धुन सम्झाउने हो भने विद्यालयमा कोरोनाको ठूलो जोखिम नहुने देखिन्छ। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
नेपालीको प्रमुख श्रम गन्तव्य मलेसियाको क्वालालम्पुर स्थित नेपाली दूतावासबाट विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट शुरू गरिएको छ। विभिन्न पेशा व्यवसायको सिलसिलामा मलेसियामा रहेका नेपालीलाई राहदानी सम्बन्धी सेवा दिने उद्देश्यले लाइभ इनरोलमेन्ट शुरू गरिएको दूतावासले जनाएको छ। मलेसियामा 2 लाख भन्दा बढ़ी नेपाली वैदेशिक रोजगारीमा रहेको सरकारको तथ्याङ्क छ। दूतावासले पहिलो दिनमै 33 जनाको राहदानी नवीकरणका लागि लाइभ इनरोलमेन्ट गरेको थियो। एक साता सीमित सेवाग्राहीलाई अनलाइन बुकिङका आधारमा सेवा प्रदान गर्ने र सो पश्चात नियमित रूपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ। थारू समुदायमा प्रचलित झुम्रा गीत पछिल्लो समय ओझेलमा पर्न थालेको छ। नयाँ पुस्ता आधुनिकतामा रमाउन थालेपछि झुम्रा गीत ओझेलमा परेको भन्दै त्यसको संरक्षणका लागि सरोकारवाला निकायले विशेष पहल गर्नुपर्ने थारू अगुवाहरूको भनाइ छ। कैलालीबाट ईश्वर साउदको रिपोर्ट।
एकताका थारू समुदायका बस्ती बस्तीमा निकै नै गाइने यो झुम्रा गीत अहिले कुनै मेला महोत्सवमा मात्र सीमित भएको छ। गायक मणिराम चौधरी।
म चिन्तामा छु, हामी जति आधुनिकतातिर गए पनि आफ्नो लोक संस्कृति, लोकगीतहरू, लोकबाजाहरू, लोक नाचहरू छोड्नुहुन्न र हामीले देखाउन सक्यौँ भने हामीले आफ्नो पहिचान बनाउन सक्छौँ भनेर मैले पब्लिकहरूलाई भनिरहेको छु।
आधुनिकतासँगै पछिल्लो पुस्ता नयाँ नयाँ आधुनिक गीततर्फ आकर्षित हुन थालेपछि पुराना लोकलयका गीतहरू ओझेलमा पर्न थालेका छन्। त्यसैको एउटा उदाहरण यो पनि हो। पुनः गायक मणिराम चौधरी।
यो गीत भनेको हाम्रो लोकगीत हो, समाजका सुगलुका वेदनाहरूको त्यसमा पोखेको हुन्छ र देवी दुर्गाहरूको भयो, भोज विवाहहरूको गाना भयो, तर तिहारहरूको विशेष गरेर त्यसलाई फोकस गरेर बनाएको गीत हुन्छ। तर अहिले चाड पर्वको बेलामा धेरै जस्तो गानाहरू, आधुनिक गीतहरू तर झुम्रा गीतहरू कमै देखिन्छ।
यो झुम्रा गीत परापूर्व कालदेखि नै गाइँदै आएको एउटा लोकगीत हो। यसले थारू समुदायको लोक संस्कृति झल्काएको हुन्छ, तर अहिलेका युवा पुस्ताको यसमा आकर्षण कम देखिन्छ। यसले गर्दा कतै यो हराएर जाने हो कि भन्नेमा अग्रजहरू चिन्तित देखिन्छन्। जानकी एक तोरयापुरका भद्रवीर चौधरी।
पुरानो किसिमको गीत नाच गान गाउने यो शैली नै हराए जस्तो छ, चिन्ता छ।
गायक रमेश मिशन पनि परापूर्व कालदेखि नै थारू समुदायमा गाइँदै आएको झुम्रा गीत पछिल्लो समय सेलाएकोमा चिन्तित हुनुहुन्छ।
झुम्रा नाच या झुम्रा गीतको अवस्था भन्दाखेरि पहिलाको जस्तै अहिले त्यति राम्रो छैन। पहिला सांस्कृतिक गीत भन्दाखेरि एकदमै हुर्क हुन्थे मान्छेहरू, तर अहिलेको पुस्ताहरू चाहिँ कल्चरल टिपिकल सांस्कृतिक गीत र नाचहरूलाई त्यति चाहिँ चासो नदिएको अवस्था छ।
लोक संस्कृति बोकेको गीत नै ओझेलमा परेपछि त्यसको संरक्षणका लागि सरकारवालाहरूले पहल गर्नुपर्ने सर्जकहरूको भनाइ छ। पुनः भद्रविद चौधरी।
यसबारेमा शिक्षा दिनु पर्यो र स्थानीय सरकारले पनि सुनिदिनुपर्छ।
कला संस्कृति भनेको हाम्रो चिनारी हो, पहिचान हो। त्यसकारण पनि यो चिनारी र पहिचान बचाउनको लागि सरकारवाला पक्षबाट पहल हुन जरुरी छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। रूसले युक्रेनमाथि कुनै पनि बेला आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले रूस स्थित आफ्ना दूतावासका सबै गैर आपतकालीन कर्मचारीलाई युक्रेन छाड्न आदेश दिएको छ। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग अमेरिकाका राष्ट्रपति जो बाइडेनले भेटवार्ता गर्ने कार्यक्रम रहेकै बेला हिजो नै अमेरिकाले युक्रेनमा रहेका आफ्ना नागरिकलाई चाँडोभन्दा चाँडो स्वदेश फर्कन आदेश दिएको थियो। अमेरिकाले आफ्ना नागरिकलाई युक्रेन छाड्न आदेश दिएसँगै बेलायत र जर्मनीले पनि आफ्ना नागरिकलाई युक्रेन छाड्न भनेको छ। रूसले युक्रेनमाथि कुनै पनि बेला आक्रमण गर्न सक्ने प्रमाण आफूसँग रहेको अमेरिकाले दावी गर्दै आए पनि रूसले युक्रेन आक्रमणको कुनै योजना नरहेको बताउँदै आएको छ। रूसले युक्रेन सीमा नजिक 1 लाख सैनिक तैनात गरेपछि अमेरिका सशंकित भएको हो। ब्राजिलको अमाजोन जंगलमा गत वर्षको तुलनामा यस वर्षको जनवरीमा सबैभन्दा बढ़ी वन फडानी भएको छ। गत वर्षको तुलनामा यस वर्ष वन फडानी 5 गुणाको दरले बढ़ेको पाइएको छ। वातावरणविदहरूले वन फडानीको समस्यालाई लिएर राष्ट्रपति जियर बोलासोनारोमाथि दोषारोपण गरेका छन्। विश्वव्यापी मौसम परिवर्तनको समस्या कम गर्न अमाजोन जंगलको सुरक्षा अति आवश्यक रहेको वातावरणविदहरूले बताएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
सरकारी लगानीका दुई ठूला कम्पनीहरू चालू आर्थिक वर्षको पुष मसान्तसम्ममा करिब 20% हारारीमा नाफा गर्न सफल भएका छन्। दुवै कम्पनीले जारी गरेको वित्तीय विवरण अनुसार यस अवधिमा नागरिक लगानी कोषले 20.73% र नेपाल टेलिकम लिमिटेडले 18.49% बढ़ी खुद नाफा कमाएका हुन्। नेपाल टेलिकमले चालू आर्थिक वर्षको पुषसम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 18.49% बढ़ी खुद नाफा कमाएको छ। चालू आर्थिक वर्षको पुष मसान्तसम्ममा कम्पनीले 3,89,78,00,000 रुपियाँ खुद नाफा आर्जन गरेको हो। कम्पनीको कुल आमदानी 6.87% वृद्धि भएको छ। कम्पनीको प्रति शेयर आमदानी 43.86 रुपियाँबाट बढेर 51.97 रुपियाँ पुगेको नेपाल टेलिकमले जनाएको छ। त्यसै गरी नागरिक लगानी कोषले चालू आर्थिक वर्षको पुष मसान्तसम्म गत वर्षको तुलनामा 20.73% खुद नाफा कमाएको छ। चालू आर्थिक वर्षको पुष मसान्तसम्ममा कम्पनीले 38,94,00,000 रुपियाँ खुद नाफा आर्जन गरेको जनाएको छ। समीक्षा अवधिमा कम्पनीको सेवा शुल्क तथा कमिशन आमदानी 19.57% वृद्धि भएको छ। त्यसै गरी कम्पनीको कुल आमदानी 19.11% वृद्धि भएको छ भने कुल खर्च 14.05% वृद्धि भएको नागरिक लगानी कोषले जनाएको छ। सरकारले झितोपत्र दर्ता तथा निष्कासन नियमावली 2078 पाँचौं संशोधनलाई स्वीकृत गरेको छ। हालै बसेको मन्त्री परिषद बैठकले उक्त नियमावली संशोधन गर्ने निर्णय गरेको नेपाल झितोपत्र बोर्डले जनाएको छ। यसअघि भने धितोपत्र बोर्ड एन बाहेकका सबै कानून संशोधनको कार्य अर्थ मन्त्रालयले गर्ने गरेको थियो। उक्त नियमावलीमा वातावरणीय प्रभावको विषय थप गरिएको छ। सूचीकृत वा दर्ता भएका कम्पनीले यसअघि वातावरणीय प्रभावको विषय खुलाउनु पर्दैन थियो, तर अब धितोपत्र निष्कासन गर्ने कम्पनी अथवा यसअघि दर्ता भएका कम्पनीले वातावरणीय प्रभावको विषय अनिवार्य रूपमा खुलाउनु पर्ने व्यवस्था भएको नेपाल धितोपत्र बोर्डका सहायक प्रवक्ता रूपेश केसीले जानकारी दिनुभयो। यो साता नेपाली शेयर बजारको कारोबार सूचक नेप्सी ओह्रालो लागेको छ। गत साता 106 अङ्कले उकालो लागेको बजार यो साता भने 75.18 अङ्कले घटेको हो। गत साता 2876.74 अङ्कमा पुगेर बन्द भएको परिसूचक यो साता बन्द हुँदा 2801.56 बिन्दुमा झरेको छ। यो साताभर सोमबार एक दिन बजार बढेको थियो भने बाँकी 4 दिन घटेको थियो। आइतबार 40 अङ्कले घटेको बजार सोमबारको कारोबारमा करेक्सन हुँदै 15.69 अङ्कले बढेको भए पनि साताको अन्तिम कारोबारको दिन 11 अङ्कले घटेर 2801 अङ्कमा पुगेर बन्द भएको छ। यो साता बजारमा कारोबार रकम र शेयर कारोबार संख्यामा पनि संकुचन भएको छ। अघिल्लो साता 26,66,54,00,000 रुपियाँ बराबरको कारोबार भएको शेयर बजारमा यो साता 2,21,91,00,000 रुपियाँले कारोबार घटेर 24,44,62,00,000 रुपियाँ बराबरको मात्र कारोबार भएको छ। गत साताको अंतिम कारोबारपछि 40,65,37,00,00,000 रुपियाँ रहेको कुल बजार पूंजीकरण यो साताको अन्तिम कारोबारको दिन बिहिबारको कारोबारपछि 2.6% घटेर 39,59,64,64,00,000 रुपियाँमा सीमित भएको छ।
आर्थिक समाचारपछि अब खेल समाचार गिरिसा उपाध्यायबाट।
चार देशीय टी ट्वेन्टी सिरिज अन्तर्गत नेपाल युएईसँग पराजित भएको छ। ओमानको अल अमेरात क्रिकेट मैदानमा 193 रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 167 रनमा सीमित हुन पुग्यो। नेपालका लागि दिपेन्द्र सिंह एरीले 33 बलमा 5 चौका सहित सर्वाधिक 41 रन जोडे। खेलमा डेब्यू गरेका लोकेश बमले 21 बलमा 33 रनको योगदान गरे। बमले 2 चौका र 2 छक्का प्रहार गरेका थिए। आसिफ शेखले 29 बलमा 4 चौका र 1 छक्का प्रहार गर्दै 34 रनको योगदान गरे। ज्ञानेन्द्र मल्लले 19 बलमा 22 रन बनाउँदा 2 चौका र 1 छक्का जोड्न सफल भए। आरिफ शेखले 11 रन र शरद भेस्वाकरले 10 रन जोडे। नेपालका लागि कप्तान सन्दीप लामिछाने, आरिफ शेख र साहब आलमले 1-1 विकेट लिए। सन्दीपको टी ट्वेन्टी अन्तर्राष्ट्रिय 28 खेलमा यो 49 विकेट हो। युएईका रोहन मुस्ताफ, कासिफ दाउदले समान 2-2 विकेट र जुनेद सिद्दिकीले 1 विकेट लिए। यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको युएईले निर्धारित 20 ओभरमा 3 विकेट गुमाउँदै 192 रन जोड्न सफल भयो। युएईका लागि चिराग सुरीले 5 चौका र 5 छक्का प्रहार गर्दै सर्वाधिक 84 रनको योगदान गरे। रोहन मुस्ताफले 35 बलमा 5 चौका र 2 छक्का सहित 49 रन बनाए। मोहम्मद वासिमले 13 बलमा 1 चौका र 2 छक्का सहित 22 रन जोडे र मोहम्मद भुटाले 14 रन बनाए। शहीद स्मारकीय डिभिजन लीग फुटबलमा च्यासल विरूद्ध मछिन्द्रले सहज जित निकालेको छ। दशरथ रंग धर्मशालामा शनिबार भएको खेलमा मच्छिन्द्रले च्यासल युथ क्लबलाई 2-0 गोल अन्तरले हराएको हो। पहिलो हाफमै मच्छिन्द्रलाई जित दिलाउन विमल घरती मगर र सुनिल बलले 1-1 गोलको योगदान गरे। खेलको 9 मिनटमा च्यासलका आशिष राईले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गरेको बलको गोलकिपर विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे। खेलको 25 मिनटमा मच्छिन्द्रका सुनिलको उत्कृष्ट फ्री किकको च्यासलका गोलकिपर प्रदीप भण्डारीले बचाउ गरेका थिए। खेलको 35 मिनटमा विमलले उपलब्ध गराएको पासमा सुनिलले पेनाल्टी क्षेत्रभित्रबाट गोल गर्दै मच्छिन्द्रलाई 2-0 अग्रता दिलाएका हुन्। जीतसँगै मच्छिन्द्रले 10 खेलमा 26 अङ्क जोड्न सफल भएको छ। मच्छिन्द्रले दोस्रो स्थानको मनाङ विरूद्ध 7 अङ्कको अग्रता कायम गरेको छ। च्यासल 10 खेलमा 5 अङ्क जोडेर खेल तालिकामा पुछारमा रहेको छ।
अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 19.9 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 6.5 डिग्री सेल्सियस। काठमाण्डुको अधिकतम तापक्रम 19.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 4.4 डिग्री सेल्सियस। पोखराको अधिकतम तापक्रम 20.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 6.4 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम तापक्रम 23 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 5.4 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 25.2 डिग्री सेल्सियस रहेको छ भने न्यूनतम तापक्रम 7 डिग्री सेल्सियस रहेको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्री शेरबहादुर देउवा सहित सत्ता गठबन्धनका 3 शीर्ष नेता बीच EMCC, स्थानीय तह निर्वाचन लगायतका विषयमा छलफल। कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण नियन्त्रणका लागि बन्द गरिएका विद्यालयहरू 1 महिनापछि भोलिबाट सञ्चालनमा आउने। कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा बाघ गणना शुरू र रूस युक्रेन विवाद बढ़दै गएपछि बेलायत र जर्मनीद्वारा पनि आफ्ना नागरिकलाई युक्रेन छाड्न आदेश। यसका साथै साझा 7 बजेको समाचार सकियो। अर्को समाचार राति 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।